यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपाल भ्रमण वर्ष 2020 को औपचारिक शुभारम्भ। भ्रमण वर्ष सफल पार्न आफ्नो ठाउँबाट जुट्न राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने हुँदा अनावश्यक विवाद गर्न जरूरी नभएको नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। सुगौली सन्धि हुँदाको नेपालको आधिकारिक नक्साको प्रतिलिपि सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न सरकारका नाममा सर्वोच्च अदालतको आदेश। र भारी वर्षापछिको बाढ़ीका कारण इण्डोनेशियामा 9 जनाको मृत्यु, हजारौं विस्थापित। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष 2020 को काठमाण्डुको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा एकताको ज्योति प्रज्वलन गरी हिजो शुभारम्भ गर्नुभयो। शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिका आधारका रूपमा अंगीकार गरी राष्ट्रिय महाअभियानका रूपमा शुरू भएको नेपाल भ्रमण वर्षको सफलताको कामना गर्नुभयो। राष्ट्रपति भण्डारीले नेपाल सांस्कृतिक एवं प्राकृतिक सम्पदाको विविधतायुक्त देश भएकाले सबै खाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो।
हामी हाम्रा अमूल्य स्रोत र सम्भाव्यताहरूलाई मनन मात्र होइन उजागर गर्नका लागि लागिपरेका छौं। यो राष्ट्रिय अभियानलाई सफल पार्न अनि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ। विगत 2 दशकदेखि राजनीतिक द्वन्द्व र अस्थिरताले शिथिल भएको नेपालको सामाजिक आर्थिक विकासको यात्रालाई हामी यस अभियान मार्फत तीव्रता दिने लक्ष्यमा छौं।
राष्ट्रपति भण्डारीले पर्यटकलाई देवता समान मान्ने हाम्रो संस्कृति र परम्परालाई जोगाई राख्नुपर्ने आवश्यकता औल्याउनु हुँदै भ्रमण वर्ष सफल बनाउनु सबैको दायित्व भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले नेपालसँग सबै खालका पर्यटक आकर्षित गर्ने क्षमता रहेको उल्लेख गर्दै पर्यटन प्रवर्धनका लागि दीर्घकालीन योजनाका साथ अघि बढ़न आवश्यक रहेकोमा जोड़ दिनुभयो।
हाम्रो देश सांस्कृतिक प्राकृतिक हिसाबले विविधतायुक्त भएकाले सबै खालका पर्यटकहरूलाई हामी आकर्षित गर्न सक्ने क्षमता राख्दछौ। यस सन्दर्भमा भ्रमण वर्ष 2020 को लक्ष्य हासिल गर्न सक्ने गरी हामीले काम गर्नु पर्दछ। संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी, चितवन र अन्नपूर्ण मात्र होइन पर्यटकहरूले अत्यन्तै चासोका साथ घुम्न रुचाउने थुप्रै गन्तव्य स्थलहरू हामीसँग छन्।
राष्ट्रपति भण्डारीले भौतिक सुविधाको विकासलाई संस्कृति र प्रकृतिसँग जोडेर पर्यटकलाई आकर्षित गर्नुपर्ने र यसलाई भरपूर सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष राष्ट्रिय उत्सवको शुभारम्भ हो भन्नुहुँदै विश्व समुदायलाई भ्रमण वर्षमा नेपाल आउन आमन्त्रण गर्नुभयो।
विश्व समुदायलाई म अनुरोध गर्न चाहन्छु, नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा छ। नेपालमा लगानीको उपयुक्त वातावरण बनेको छ। नेपाल प्रकृतिको अनुपम सृजना हो। यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस्। जिन्दगी भरको लागि मिठो अनुभव लिएर जानुहोस्। नेपाल यो धरतीकै मौलिक संस्कृतिको केन्द्र हो। नेपाल धार्मिक रूपले संसारकै विशिष्ट मुलुक हो। यहाँका पवित्र धार्मिक स्थलहरू पुगेर जिन्दगी भरको लागि पवित्रता प्राप्त गरेर जानुहोस्। नेपाल जैविक विविधताका हिसाबले संसारकै अग्रणी मुलुक हो। यहाँको प्राकृतिक सौन्दर्यता, संस्कृति र परम्परा, ऐतिहासिक धरोहर साँच्चै नै विश्वलाई मोहित र अचम्मित पार्ने खालका छन्। अतिथि देव भवको मान्यतामा नेपालीहरूको अतिथि सत्कार विश्वकै उत्कृष्ट मानिन्छ।
पर्यटन मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्थान बिन्दुका रूपमा लिएर सन् 2030 सम्म पर्यटक दशकका रूपमा मनाउने तयारी भइरहेको पनि बताउनुभयो। नेपालको अतिथि सत्कार विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यताले नेपाल सबै सिजनमा भ्रमण योग्य रहेको बताउनुभयो। समारोहमा भारत चीन म्यानमार र जमैकाका मन्त्री लगायतका विदेशी अतिथिहरूले नेपाल भ्रमण वर्ष 2020 को सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। समारोहमा विभिन्न दलका शीर्षस्थ नेताहरूले विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य नेपालको भ्रमण गरी लाभ लिन आग्रह गर्नुभयो। त्यस्तै समारोहमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले भिडियो सन्देश मार्फत आफ्नो प्रदेशको भ्रमण गरी नेपाल भ्रमण वर्षलाई सफल पार्न आग्रह गर्नुभएको थियो। त्यस्तै हिजै प्रदेश स्तरमा नेपाल भ्रमण वर्ष 2020 को भव्य रूपमा शुभारम्भ गरिएको छ। प्रदेश नम्बर एकको राजधानी मोरङको विराटनगर स्थित शहीद रंगशालामा आयोजित समारोहका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको शुभारम्भ गर्नुभयो। नेपाल भ्रमण वर्ष प्रदेश नम्बर दुई समितिले धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष कार्यक्रमको आयोजना गर्यो। गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा एक समारोहका बीच मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल भ्रमण वर्ष 2020 को शुभारम्भ गर्नुभयो। त्यस्तै प्रदेश नम्बर पाँचमा बर्दियाको ठाकुरद्वाराबाट भ्रमण वर्षको आरम्भ गरियो। कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुलेबाट भ्रमण वर्ष 2020 को मुख्यमन्त्री महेन्द्र बहादुर साईले औपचारिक रूपमा प्रारम्भ गर्नुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको धनगढ़ीमा एक समारोहका बीच नेपाल भ्रमण वर्ष 2020 को शुभारम्भ गर्नुभयो। भ्रमण वर्षका अवसरमा कञ्चनपुर स्थित गड्डा चौकी नाका हुँदै नेपाल आउने पर्यटकहरूलाई माला तथा खादा लगाएर स्वागत गरिएको थियो। सरकारले भ्रमण वर्षको अवधिमा 20 लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षका माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरण सम्बन्धमा समेत विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताउनु भएको छ। नेपाल भ्रमण वर्ष 2020 को उद्घाटन समारोहमा सहभागी हुन आउनुभएका भारत चीन तथा विभिन्न मुलुकका पर्यटन मन्त्रीको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सगरमाथा संवाद मार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको कार्यक्रममा चीनका पर्यटन सहायक मन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रहलाद सिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षण मन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मौङ तथा भूटान, कम्बोडिया, कतार लगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच हिजो टेलिफोनमा कुराकानी भएको छ। त्यस अवसरमा उहाँहरूले नयाँ वर्ष 2020 को शुभकामना आदान प्रदान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। टेलिफोन सम्वादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् 2019 सफल रहेको र बाँकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् 2020 सफल रहने उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका लागि पनि आग्रह गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा विभिन्न पाँचवटा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले लोकसेवा आयोगको 60 वार्षिक प्रतिवेदन 2075-76, थारू आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन 2075-76 सभामा पेश गर्नुभयो। यस्तै विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङका तर्फबाट ठगेन्द्र प्रसाद पुरीले राजस्व चुवावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक 2075 सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले पेश गर्नुभएको नेपाल विशेष सेवा विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ। प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपाली कंग्रेसका राधेश्याम अधिकारीले विधेयकले नागरिकको मौलिक हक कुण्ठित गर्न सक्ने भन्दै जनता र नागरिकलाई विश्वास गर्न सरकारलाई आग्रह गर्नुभयो। नेपाली कंग्रेसकै अनिता देवकोटाले नागरिकको अधिकार संकुचन गर्ने विधेयक आवश्यक नभएको भन्दै फिर्ता लिन सरकारलाई आग्रह गर्नुभयो। नेकपाका रामनारायण बिडारीले आपराधिक गतिविधिमा संलग्न हुनेलाई कार्यवाही गर्न कानून निर्माण गर्दा आपत्ति जनाउन नहुने बताउनुभयो। सांसद विमला राई पौड्यालले थुप्रै राजनैतिक परिवर्तन भएको अवस्थामा 2042 सालमा बनेको कानूनलाई संशोधन गर्न विधेयक ल्याउनु स्वागत योग्य भएको बताउनुभयो। बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले जननिर्वाचित संसदबाट बनेको सरकारले प्रयोग गर्ने कानून पनि लोकतान्त्रिक हुने भन्दै कुनै शंका उपशंका नगर्न आग्रह गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो अपरान्ह 1 बजे बस्नेछ।
रियलमै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडभान्स नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा हिजो संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै सभापति देउवाले सहमतिका आधारमा एकताबद्ध भएर पार्टीको महाधिवेशन हुने भएकाले यसमा अनावश्यक विवाद गर्न जरूरी नभएको बताउनुभयो। उहाँले सरकारले एमसीसी संसदबाट पास गर्नेमा आफू विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो। सभापति देउवाले दलहरूबीच राजनैतिक सहमतिका लागि पनि सभामुख वा उपसभामुख मध्ये एक पद कांग्रेसले पाउनुपर्ने धारणा राख्नुभयो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनु भएको छ। 44 राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी विचार राष्ट्रिय समाजले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति डाक्टर यादवले मेलमिलाप दिवसले मिलेर जाँदा विभिन्न किसिमका कटुताको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने गरेको उल्लेख गर्नुभयो। सोही अवसरमा पूर्व राष्ट्रपति डाक्टर यादवले बीपी विचार समाजले प्रकाशनमा ल्याएको नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू नामक ग्रन्थको विमोचन पनि गर्नुभयो। त्यस ग्रन्थमा शहीद योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, सरोज कोइराला, दुर्गानन्द झा लगायत 10 प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको जीवनी समावेश गरिएको छ। कार्यक्रममा नेपाली कंग्रेसका नेता केबी गुरूङले गुट उपगुटमा विभाजित हुँदा कांग्रेस कमजोर भइरहेको सन्दर्भमा पार्टीभित्रै पनि मेलमिलापको नीति लिनु जरूरी भएको बताउनुभयो। कार्यक्रममा पूर्व सभामुख तारानाथ राणाभाट, पूर्व मन्त्री गोविन्द राज जोशी, सांसद रामबहादुर विष्ट लगायतका वक्ताले बीपीले देखाएको बाटोमा अघि बढ़न कांग्रेस अल्मलिरहेकोमा चिन्ता व्यक्त गर्दै बीपीको विचार र सिद्धान्तमा कांग्रेस अगाडि बढ़नु अहिलेको झनै आवश्यकता रहेको धारणा राख्नुभयो। यसै सन्दर्भमा हामीले नेपाली कंग्रेसभित्र देखिएको विवाद आजको सन्दर्भमा बीपीले लिएको मेलमिलापको नीतिसँग कतिको सान्दर्भिक देख्नुहुन्छ भनी काठमाडौँमा केहीलाई सोधेका छौं।
देवी गेवाली चितवन बस्थ्यो। नेपाली राष्ट्रियताको सार्वभौमिकताको सवालमा हामी सबै आफ्ना पार्टीगत मत भिन्नताहरूलाई एकापट्टि पन्छाएर जुटेका छौं। त्यस्तै गरी नेपाली कांग्रेस आफूभित्रका सिना मसिना कुराहरूमा दल कब्जा गर्ने मानसिकताबाट नेताहरू मुक्त हुनुपर्छ। बीपीले जुन खालको त्याग आँट साहस गर्नुभयो त्यो संस्कार, त्यो संस्कृति, त्यो व्यवहार वर्तमान नेताहरूले पनि अपनाउनु पर्छ।
छोड्नु पर्यो। पार्टी एक ढिका बनाउनलाई सानोतिनो कुरालाई चिन्ता गर्नु भएन। कुनै पनि पार्टीले भएको गल्ती कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नु पर्यो। बीपीको नीतिलाई नै अवलम्बन गरेर अगाडि बढ्नु पर्यो।
शान्त श्री घिमिरे रामेछाप हो। मेलमिलाप सिङ्गो देशलाई अगाडि बढाउने गरी बीपीले गर्नुभएको थियो भने अहिले कांग्रेस आफ्नै पार्टीभित्र चाहिँ मेलमिलाप गर्नुपर्ने अवस्था आएको छ। गुट उप गुटलाई मत्थर पार्दै एक ढिका बनाएर लगेदेखि बीपीको सपना साकार हुन्थ्यो कि कांग्रेस केही गर्न सक्थ्यो कि जस्तो लाग्छ।
म कृष्ण काफले हरिपुर सरलाई, जबसम्म मिल्ने किसिमको भावना भित्रैबाट पैदा हुँदैन आफ्नै संगठनभित्र पनि विद्रोह मचिन्छ। त्यो गुटलाई सार्वभौम किसिमले लिएर जान सक्नु पर्यो नि। यो एउटै परिवार हो। यो अवसरकै लडाईँमा विभाजन भएर नीति सिद्धान्त सबै छोडिएको हो। बीपीको सिद्धान्त अनुसार चल्नको लागि कसरी एक ढिका पारेर हिजोको दिनमा बीपी कोइरालाले लानु भएको थियो त्यो एउटा फरक किसिमले सोचेर यसलाई एक ढिका पारेर लिएर जानुपर्छ भन्यो भने सुध्रेला।
गगन बहादुर सिंह हो। बीपी कोइरालाले ल्याएको जुन नीति हो राष्ट्रिय मेलमिलापको नीति, त्यो नीतिलाई यिनीहरूले राम्रैसँग अनुसरण गरेर अगाडि बढ्छन् भने राम्रो हुन्छ। उहाँका सबै सिद्धान्तहरू राम्रो छन्। जुन गुट उपगुटको नेतृत्व गरिरहनु भएको छन् आन्तरिक पार्टीभित्रै सचिएर रहनु पर्यो। त्यो अवधारणाभित्र सबै समेटिनु पर्यो। यसरी यिनीहरू सधैँ गुटै र उपगुटमाथि गुटमुटिँदै जाने भनेपछि देशको कल्याण छैन।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले सुदूरपश्चिम पर्यटकीय क्षेत्रमा निकै धनी रहेको बताउनु भएको छ। डडेलधुराको अमरगढ़ीमा भ्रमण वर्ष 2020 अवसरमा घुम्न जाउँ अमरगढ़ी अभियानको हिजो शुभारम्भ गर्नुहुँदै संचार मन्त्री बासकोटाले सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रचार प्रसार गर्न सके सुदूरको विकास गर्न कुनै समय नलाग्ने बताउनुभयो। उहाँले डोटीको खप्तड़, बढ़ी केदार, शैलेश्वरी, अछामको वैद्यनाथ, बाजुराको बढ़ी मालिका, दार्चुलाको मालिकार्जुन, डडेलधुराको उग्रतारा, घटाल थान, कञ्चनपुरको शुक्ला फाँटा निकुञ्ज, कैलालीको घुँडाघुडी, बजाङको साइपा लगायतका ठाउँको प्रचार प्रसार गर्न सके सुदूरपश्चिम आफैमा धनी हुने समेत बताउनुभयो। सर्वोच्च अदालतले सुगौली सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपि सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गर्नुभएको निवेदनमा सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले लिखित जवाब माग गरेको हो। आदेशमा सरकारको कुनै निकायमा नेपालको आधिकारिक नक्सा भए त्यसको प्रमाणित प्रतिलिपि तथा नक्सा बनाउँदाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्ने सन् 1816 सुगौली सन्धिको अनुसूची सहितको प्रतिलिपि पेश गर्नु भनिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। गृह मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धिकरण विभाग र प्रहरी प्रधान कार्यालय बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। बर्दियामा ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। भैरवाबाट धनगढ़ीतर्फ जाँदै गरेको ट्रक हिजो दुर्घटना हुँदा ट्रकका सहचालक सहित दुईजना महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरी गाउँले जनाएको छ। दुर्घटनामा मृत्यु भएका ट्रकका सहचालक र दुई महिला रहेको प्रहरीले जनाएको छ। उता रौतहटको मौलापुर नगरपालिका दुई चिरचिरियामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका दुईका 45 वर्षीय सुरेन्द्र राय र पछाडि बस्ने सोईठाउँका 60 वर्षीय राजेन्द्र राय रहेको प्रहरीले जनाएको छ। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि 2071 अनुसार निगमले साबिकको पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रति लिटर 2 रूपियाँले वृद्धि गरेको जनाएको छ। निगमका अनुसार पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढ़ेका कारण मूल्य समायोजन गरिएको हो। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ। सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा सामाजिक कुप्रथाका रूपमा रहेको छाउपड़ी प्रथा हटाउन बजाङमा छाउगोट भत्काउने अभियान शुरू गरिएको छ। महिलाहरू महिनावारी हुँदा बस्ने छाउगोट भत्काउन र छाउगोट राख्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयबाट भएको निर्देशन अनुसार बजाङमा अभियान शुरू गरिएको हो। बजाङबाट जगदीश रोकाएको यो रिपोर्ट।
छाउपड़ी कुप्रथा न्यूनीकरण गर्नका लागि समुदाय प्रहरी कार्यक्रम मार्फत समाजमा जनचेतना जगाउँदै आएको भए पनि पछिल्लो समयमा गृह मन्त्रालयबाट पनि छाउगोड भत्काउने र यस्तो कुप्रथालाई व्यवहारमा लागू गर्ने जो कसैलाई कार्यवाही गर्न परिपत्र भएपछि अहिले बझाङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका टोलीहरू छाउपड़ी कुप्रथा हटाउन गाउँ गाउँमा जान थालेका छन्। बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे
गर्ने र गराउने दुवैलाई कानून अनुसार कार्यवाही पनि गर र छाउगोठहरू छन् भने तिनीहरूलाई सबै नष्ट गर भनेर हामीलाई निर्देशन आएको छ। हिसाबले हामीले चाहिँ अभियान शुरू गरेका छौँ। प्रहरी युनिटहरू मार्फत 12 पालिकामा के कति चाहिँ छाउगोठहरू छन् डाटाहरू लिन्छौँ। चेतनामूलक कार्यक्रम पनि सँगसँगै लाने, छाउगोठलाई पनि भत्काउने जाने हाम्रो चाहिँ अभियान शुरू भएको छ।
प्रहरी प्रशासनको टोली यहाँको जयपृथ्वी नगरपालिका शिलाखेतको गाउँमा गएर जनचेतना साथै छाउकोट भत्काउन निर्देशन दिएपछि त्यहाँकै एक वृद्ध महिलाले सरकारको यो कार्यक्रम राम्रो भएको बताउँदै सभासुक्कर भएर भित्र बस्न सबै महिलालाई आग्रह गरेकी थिइन्।
हामीले देवी देवताको डर मान्यौं, अब सरकारै भए मान्नु त भएन, बन्दुक ठोक्यौं, हर्मन र धुया ओछ्यान राम्रो अरे लाया बातु भित्रै रह्या।
कार्यक्रममा सहभागी भएका सेलाखेतका अन्य केही महिलाहरूले भने आफ्ना घरहरू साँगुरा भएकाले देवी देवताको डर हुने भएकाले पनि घरभित्र बस्न भने अझै गाह्रो हुने बताउनु भएको थियो।
घरै नै छाउपल्टी खानुरी खानु कहाँ हिरोनु घर हेरी
देवी देवताका डरले छाउपडी प्रथा मान्ने प्रचलन रहेको यहाँको समाजमा जनचेतना साथै कानूनी कार्यवाही गर्नुपर्ने पनि उत्तिकै आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
बझाङपछि जाजरकोट। जाजरकोटको कुसे गाउँपालिकाले 1,50,00,000 रूपियाँको लागतमा 36 कोठा भएको 6 भवन निर्माण गरेर सेवा सुविधा दिन थालेपछि स्थानीयहरू खुशी भएका छन्। जाजरकोटबाट संवाददाता बद्री पन्तको यो रिपोर्ट।
कुसेवासीले गाउँपटै सरकारी सेवा सुविधा पाएपछि बिस्तारै परिवर्तनको अनुभूति गर्न थालेका छन्। सदरमुकामबाट पाउने सेवा सुविधा गाउँमै पाइने भएपछि विगतको बाध्यता अन्त्य भएको स्थानीयको भनाइरहेको छ।
पहिले सदरमुकाम जानु पर्थ्यो, बाटोको सेवा सुविधा पनि थिएन, अहिले बाटोको सेवा सुविधा पनि।
कुसे गाउँपालिकाको मध्यबिन्दु केन्द्रबिन्दु यो थर्टु भागमा हुँदा हामी जुन जागरकोट जाने एक दुई दिन बस्नुपर्ने, खर्च गर्नुपर्ने, होटेलमा बस्नुपर्ने, त्यो समस्या जो सक्दो न्यून भइरहेछ।
अन्य स्थानीय निकायका सरकार भन्दा पनि कुसे गाउँपालिकाको सरकारले नमुनाको रूपमा अहिले काम गरेको छ।
कुसेवासीलाई विगत जस्तै सामान्य काम गर्नकै लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष हरिचन्द बस्नेतले बताउनु भयो।
गाउँपालिका सदरमुकामबाट चाहिँ जनतालाई स्थानीय तहको अधिकारको परिधिभित्र रहेर हामीले दिनुपर्ने सम्पूर्ण सेवाहरू यहाँबाट दिइराखेका छौँ। अहिले नागरिक एकदम उत्साहजनक चाहिँ उत्साहित हुनुहुन्छ।
कुसेमा यसै गरी कृषि विकास बैंक सञ्चालनमा आएको छ। बैंकमा अहिलेसम्म 500 सेवाग्राहीले बैंक खाता खोलिसकेका र स्थानीयलाई बैंकले सुविधा पुर्याएको कृषि विकास कुसे शाखाका प्रबन्धक राजेन्द्र प्रसाद आचार्यले बताउनु भयो।
यो क्षेत्रलाई एकदम यहाँको प्रशासनिक केन्द्र बैंक स्वास्थ्य तथा विभिन्न कार्यालय आउँदा यहाँका बासिन्दाहरूले विगतदेखि भोग्दै आएको सदरमुकाममा टाढा टाढा जानुपर्ने हर सानोतिनो कामको लागि त्यहाँबाट मुक्त भएको छ।
भौगोलिक विकटता र आर्थिक विपन्नता धेरै भएको कुसेका बस्ती कर्मशः सड़क सञ्जालमा जोडिँदै गएका छन्। विकासमा विकटता मात्र होइन स्थानीय कृषि उत्पादनमा पनि राम्रो सम्भावना बोकेको गाउँपालिका हो कुसे। बद्रीपन्त, रेडियो नेपाल, जाजरकोट।
अब के अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा भारी वर्षापछिको बाढ़ीले कम्तीमा 9 जनाको मृत्यु भएको छ। राजधानी जाकर्ताका अधिकांश भाग बाढ़ीले प्रभावित हुँदा हजारौं मानिसहरू नजिकैको शहरमा अस्थायी रूपमा बसाई सरेको बीबीसीले उल्लेख गरेको छ। अस्ट्रेलियामा पछिल्लो वन रणेलोका कारण हालसम्म कम्तीमा 15 जनाको मृत्यु हुनका साथै पूर्वी तटीय इलाकाहरूमा 200 भन्दा बढ़ी घर जलेर नष्ट भएको बताइएको छ। अधिकारीहरूले भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा कम्तीमा 45 र न्यू साउथ वेल्सका विभिन्न स्थानमा कम्तीमा 180 घर जलेर नष्ट भएको जनाएका छन्। अस्ट्रेलियामा यस वर्ष अत्याधिक गर्मीका कारण ठाउँ ठाउँमा वन डढेलो लागेको जनाइएको छ। अब आर्थिक समाचार।
आर्थिक क्षेत्रका विशेषज्ञहरूले व्यापार घाटा, राजस्व र विप्रेषणको वृद्धि दर घटे पनि समग्र अर्थतन्त्र भने सुधार उन्मुख नै रहेको बताएका छन्। प्रतिनिधि सभा अर्थ समितिले राजस्व परिचालन, बजेट कार्यान्वयन र पुँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचक र तिनीहरूको प्रवृत्ति लगायतका विषयमा बुधबार गरेको छलफलमा विशेषज्ञहरूले यस्तो बताउनु भएको हो। समितिले गरेको छलफलमा डाक्टर दिल्लीराम खनालले खर्च र राजस्वको प्रवृत्तिले अर्थतन्त्र समस्या देखिए पनि मेहनत गरे मुलुकको आर्थिक वृद्धि दर 7% भन्दा माथि जान सक्ने बताउनुभयो। डाक्टर केशव प्रसाद पन्तले वार्षिक बजेट र खर्च बीच तालमेल नहुने, अन्तर मन्त्रालय समन्वयको अभाव र कर्मचारी हडल्सका कारण पनि खर्च संरचना प्रभावित बनिरहेको बताउनुभयो। छलफलमा डाक्टर केशव खड्काले खर्चको प्रवृत्तिमा अनावश्यक समय लाग्ने समस्या र राजस्व परिचालन तथा कर प्रणाली परम्परामुखी हुँदा अर्थतन्त्र संकटको बाटोमा देखिएको संकेत गर्नुभयो। डाक्टर गोविन्द नेपालले खर्च प्रणालीमा सुधार ल्याउन पोलिटिकल र ब्युरोक्रेसी बीचको सम्बन्ध सुधार आवश्यक रहेको र खर्चको तालिकालाई समेत चुस्त बनाइनु पर्ने बताउनुभयो। डाक्टर महेशराज दाहालले पुँजीगत खर्च निराशाजनक हुन नदिन युनिटरी र बजेटरी सिस्टमबाट बजेट ल्याउन समितिलाई हस्तक्षेपकारी भूमिका खेल्न सुझाव दिनुभयो। डाक्टर विश्वम्बर प्याकुरेलले पुँजीगत खर्चमा असारे प्रवृत्ति देखिनुमा संरचनागत र नीतिगत समस्या रहेकाले योजना र बजेट खर्च बीचको खाडलको विश्लेषण गरिनुपर्ने बताउनुभयो। डाक्टर शंकर शर्माले योजना बिनाको बजेट विनियोजनको प्रभाव खर्चमा पनि देखिएकाले खर्च तालिका अनुसार गर्ने विषय सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो। 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। 120 मेगावाट क्षमताको सो आयोजनाको मंगलबार गोसाईकुण्ड गाउँपालिका 1 रोङ्गामा शिलान्यास गरिएको हो। गोसाईकुण्ड 1 र आमा छोदिङमो गाउँपालिका 5 निर्माण गर्न लागि आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाईकुण्डका अध्यक्ष कैसाङ नुर्पु तामाङ तथा चिनिया निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। झण्डै 20 अर्ब 39 करोड रुपियाँ लागत रहेको सो आयोजनामा चिनिया निर्माण कम्पनीको 90% र नेपाली पक्षको 10% लगानी रहनेछ।
अर्जुन श्रेष्ठ आर्थिक समाचारका साथमा अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीग फुटबल अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ। सादो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको खेल मैदानमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टारलाई 2-0 गोलले पराजित गरेको हो। चौथो चरण अन्तर्गतको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। दोस्रो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गर्नुभयो। खेलको 54 मिनटमा नवयुगले पहिलो गोल गर्नुभएको थियो। कप्तान भरत खवासले प्रहार गरेको बलको सदुपयोग गर्दै उहाँले गोल गर्नुभएको हो। यस्तै खेलको 79 मिनटमा सन्तोषले आर्मीका लागि दोस्रो गोल गर्नुभयो। जितसँगै आर्मी 4 खेल खेलेर 9 अंक सहित लीगको तेस्रो स्थानमा पुगेको छ। थ्री स्टारले 4 खेलमा 7 अंक जोडेको छ। थ्री स्टार अंक तालिकाको छैठौं स्थानमा छ। बुधबार नै भएको खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लीग फुटबलमा दोस्रो जित दर्ता गराएको छ। विभागीय टोली पुलिसले संकटा क्लबलाई 2-1 गोल अन्तरले पराजित गर्दै लीगमा दोस्रो जित दर्ता गराएको हो। जितसँगै पुलिसले 4 खेलमा 7 अंक जोड्दै अंक तालिकाको 5 स्थानमा उक्लिएको छ। जाजरकोटमा आयोजित खुला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको छ। जाजरकोट स्थित सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो।
खेल समाचारका साथमा टीकाराम सुनार। अब मौसम। आज देशभर सामान्य बदली रही मध्य तथा पश्चिमी भागका केही स्थानका साथै पूर्वी भागका 1-2 स्थानमा वर्षा हुने र उच्च पहाड़ी भागका धेरै स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 18.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15-17 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 मिनटमा भयो भने सूर्यास्त भारे साँझ 5:20 मिनटमा हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल भ्रमण वर्ष 2020 औपचारिक शुभारम्भ। भ्रमण वर्ष सफल पार्न आ आफ्नो ठाउँबाट जुट्न राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने हुँदा अनावश्यक विवाद गर्न जरूरी नभएको नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। सुगौली सन्धि हुँदाको नेपालको आधिकारिक नक्साको प्रतिलिपि सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न सरकारका नाममा सर्वोच्च अदालतको आदेश। र भारी वर्षापछिको बाढ़ीका कारण इण्डोनेशियामा 9 मृत्यु, हजारौं विस्थापित। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।